रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। शुरूमा यस प्रसारणका प्रमुख समाचार। प्रधानमन्त्री समक्ष स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन पेश। निरोगी नेपालको लक्ष्य सहित नागरिकलाई सुशिक्षित गराउनु पर्नेमा प्रधानमन्त्रीको जोड। इजरायल र हमास बीच भएको युद्ध विराम सम्झौताको नेपाल सरकारद्वारा स्वागत। र अमेरिकामा सामाजिक सञ्जाल टिकटक बन्द, फेरि खोल्ने या नखोल्ने बारे अन्योल। अब समाचार विस्तारमा। नेपाल सरकारले इजरायल र हमास बीच भएको युद्ध विराम र बन्दी छाड्ने सम्झौताको स्वागत गरेको छ। नेपाल सरकारले एक विज्ञप्ति जारी गरी नेपाली नागरिक विपिन जोशी लगायत हमास समूहले बन्धक बनाएका सबैलाई रिहा गर्न बारम्बार आग्रह गर्दै आएको जनाएको छ। युद्धरत पक्षलाई सहमतिमा ल्याउन मध्यस्थतामा संलग्न सबै पक्षको प्रयासको नेपाल सरकारले सराहना गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दोस्रो चरणको युद्ध विराम असफल भएमा हमास विरूद्धको युद्ध पुनः शुरू गर्ने चेतावनी दिनुभएको छ। इजरायल र हमास बीच पछिल्लो पटक भएको युद्ध विराम सम्झौता आज बिहानबाट लागू भएको छ। युद्ध विराम सम्झौता लागू हुनु केही घण्टा अघि टेलिभिजन मार्फत सम्बोधन गर्दै नेतन्याहुले युद्ध विराम सम्झौता अस्थायी भएको र यसको उल्लंघन भएमा कुनै पनि बेला आफ्नो देश युद्धमा जान तयार रहेको चेतावनी दिनुभएको छ। साथै इजरायलले हमासले सम्झौतामा तलमाथि गरे युद्धमा फर्काने अधिकार सुरक्षित राखेको र त्यसका लागि नवनियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि समर्थन रहेको नेतन्याहुको भनाई छ। नेतन्याहुले हमाससँगको विगत 15 महिनामा भएको युद्धमा इजरायलको सैन्य अभियानले सफलता हासिल गरेको विवरण समेत पेश गर्नुभयो। त्यसक्रममा हमासका नेता याहिया सिनवारको हत्या सहितको रूपरेखा प्रस्तुत गर्दै नेतन्याहुले मध्य पूर्वमा हमास विश्व समुदायबाट एक्लिएको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देश गर्नुभएको छ। सो कार्यदलको प्रतिवेदन र सुझावबारे आज प्रधानमन्त्री निवास बालुवाटारमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्य सहित नागरिकलाई सुशिक्षित गराउनु पर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था आउन दिन नहुने बताउनुभयो। उहाँले कार्यदलबाट स्वास्थ्य बीमा कार्यक्रमको वस्तुनिष्ठ समीक्षा सहित सुझाव दिएकाले यथास्थितिमा परिवर्तन गरी व्यवहारिक हुने गरी कार्यक्रमलाई सुधार गर्ने गरी एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई भन्नुभएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कार्यदलका संयोजक डाक्टर शम्भु आचार्य, सदस्यहरू डाक्टर भगवान कोइराला, डाक्टर रघुराम काफले र सदस्य सचिव डाक्टर सरोज शर्माले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य बीमा कार्यक्रमको नीतिगत, कानूनी र संरचनागत परिवर्तन गर्नुपर्ने देखिएको ब्रिफिङ गर्नुभएको थियो। हाल यस कार्यक्रम अन्तर्गत करिब 11 अर्ब रूपियाँ भुक्तानी गर्न बाँकी रहेको छ। कार्यक्रममा हाल कुल जनसंख्याको 27% नागरिक आबद्ध भएको र आबद्ध भएका मध्ये 48% सेवा लिएको स्थितिमा सबै नागरिकलाई कार्यक्रममा अनिवार्य सहभागी गराउने र निरपेक्ष गरिबीको रेखामुनि रहेका सबै नागरिकको स्वास्थ्य सेवा निशुल्क गर्नुपर्ने ढाँचामा जान कार्यदलले सुझाव दिएको छ। कार्यदलले आधारभूत स्वास्थ्य सेवा र अन्य सामाजिक सुरक्षाका कोषहरू कार्यक्रमसँग पनि यस कार्यक्रमलाई एकीकरण गर्न सुझाएको छ। गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारको प्रमुख उद्देश्य मुलुकमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताउनु भएको छ। नेपाल प्रेस युनियनले महेन्द्र नगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमाले मिलेर बनेको वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि हासिल गर्ने, सुशासन कायम गर्ने, मुलुकमा दिगो शान्ति, विकास र समृद्धिको यात्रालाई अगाडि बढ़ाउने लक्ष्य लिएको बताउनुभयो। उहाँले मुलुकमा लगानीको वातावरण सिर्जना गर्न र उद्योग धन्दा फस्टाउने गरी सरकारले केही कानून संशोधन गरेर अध्यादेश ल्याएको बताउनुभयो। गृहमन्त्री लेखकले अहिलेको सरकार आगामी निर्वाचनसम्म जानेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुहुँदै सरकारले चाँडै संसदको अधिवेशन आह्वान गर्ने तयारी गरिरहेको जानकारी पनि दिनुभयो। गृहमन्त्री लेखकले महाकाली नदीमा निर्माण भइरहेको पुलमा देखिएको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा त्रिभुवन विश्वविद्यालय ऐन 2049 को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा सांसदहरूले त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले नियम विपरीत नियमावली विनियमावली तथा कार्यविधि बनाएर लागू गरी राज्यलाई अनावश्यक आर्थिक भार थपेको बताउनुभयो। समितिका सभापति माया प्रसाद शर्माले प्राज्ञिक व्यक्तित्वहरू रहेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले आफू निकटका व्यक्तिहरूलाई मेट्न नियम मिचेर कार्यविधि तथा नियमावली बनाई कार्यान्वयन गर्नु प्रत्यायोजित विधायन विपरीत भएकोले त्यसलाई सच्याइनु पर्नेमा जोड़ दिनुभयो। सुदूरपश्चिम प्रदेश सरकारले पूर्ण छात्रवृत्तिमा 44 जना विद्यार्थीलाई चिकित्सा शास्त्र संकाय स्नातक एमबीबीएस अध्ययन गराइरहेको छ। प्रदेशवासीलाई सहज रूपमा चिकित्सकीय उपचार सेवा प्रदान गर्ने उद्देश्यले शुरू गरिएको एमबीबीएस अध्ययनका लागि प्रदेश सरकारले प्रति विद्यार्थी करिब 42 लाख रूपियाँ खर्च बेहोर्नेछ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
सामाजिक विकास मन्त्रालयका अनुसार 2078 सालमा 9 जनालाई एमबीबीएस पढ़ाईको शुरूआती गरिएकोमा हाल 44 जना विद्यार्थी पूर्ण छात्रवृत्तिमा चिकित्सा शास्त्र संकाय स्नातक एमबीबीएसमा अध्ययनरत छन्। सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेश बहादुर सिंह आम नागरिकलाई जिल्ला अस्पतालबाटै गुणस्तरीय सहज सुलभ स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उद्देश्य राखेर सरकारले पूर्ण निशुल्क छात्रवृत्तिमा 44 जनालाई एमबीबीएस पढ़ाइरहेको बताउनुहुन्छ।
दुर्गमका पालिकाहरूमा डाक्टरको दरबन्दी भए पनि डाक्टर व्यवस्थापन गर्न सकिएको छैन, प्रदेशका नागरिकलाई डाक्टरको सेवा उपलब्ध गराउन सक्छौ भन्ने उद्देश्यले हामीले छात्रवृत्तिका लागि एमबीबीएस डाक्टरलाई पढाइराखेका छौ।
त्यसरी छात्रवृत्तिमा एमबीबीएस अध्ययन पूरा गरिसकेपछि उनीहरूले कम्तीमा 2 वर्ष अनिवार्य प्रदेशका अस्पतालमा सेवा दिनुपर्ने सरकारी शर्त रहेको छ। एमबीबीएस पूर्ण छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रति विद्यार्थी करिब 42 लाखदेखि 50 लाखसम्म खर्च हुने गरेको छ। एमबीबीएस अध्ययनरत सबै विद्यार्थी को पढ़ाई खर्च प्रदेश सरकारले बेहोर्दै आएको र यसका लागि वार्षिक बजेटको व्यवस्था गरिएको मन्त्रालयका निमित्त सचिव सिंहको भनाई छ।
मन्त्रालयलाई प्राप्त हुने बजेट सिलिङ भित्रबाट छात्रवृत्तिलाई चाहिने आवश्यक रकम हामी आफै छुट्याएर राख्छौ र मन्त्रालयले नै सबै विद्यार्थीलाई पुग्ने गरी विनियोजित गर्दछ। यो वर्ष कुरो गर्दाखेरि 5 करोड़ भन्दा बढी रकम हामीले छात्रवृत्तिका लागि छुट्याएका छौ।
प्रदेशमा चिकित्सक संख्या न्यून र त्यसमाथि समयमै उपचार नपाएर गर्भवती तथा सुत्केरी महिलाको मृत्यु वरण भइरहेको अवस्थामा प्रदेश सरकारले आफै चिकित्सक उत्पादनका लागि एमबीबीएस पूर्ण छात्रवृत्ति कार्यक्रम लागू गर्नु सराहनीय कार्य भएको र यसलाई दीर्घकालीन बनाएर लैजानु पर्नेमा सरकारवाला सबैले जोड दिनुभएको छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नजी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
विज्ञापन अघि प्रस्तुत गर्यौं पूर्ण छात्रवृत्तिमा 44 जना विद्यार्थीलाई एमबीबीएस अध्ययन सम्बन्धी धनगढ़ी संवाददाताको रिपोर्ट। अब अन्य समाचार। गुल्मीको रेसुङ्गा विमानस्थलमा 1 महिनादेखि हवाई सेवा बन्द भएको छ। नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्ससँग भएका 2 ट्विनटर जहाज ग्राउण्डेड भएपछि 1 महिनादेखि गुल्मीमा हवाई सेवा बन्द भएको हो। निगमले विक्रम सम्बत 2080 साल वैशाख 29 गतेदेखि भूमिमा व्यावसायिक उड़ान शुरू गरेपछि जिल्लामा हवाई सेवा संचालनमा आएको थियो। निगमले जिल्लामा व्यावसायिक उड़ान शुरू गरेसँगै सातामा तीन पटकसम्म उड़ान गर्दै आएको थियो। यात्रुहरूको बढ़दो चापका कारण निगमले तत्कालीन अवस्थामा उड़ान संख्यामा वृद्धि गरी सातामा चार पटकसम्म उड़ान गर्दै आएको थियो। समय समयमा निगमका जहाज ग्राउण्डेड हुन थालेपछि सातामा दुई पटक र एक पटक हुँदै हाल जिल्लामा पूर्ण रूपमा हवाई उड़ान बन्द भएको हो। बाँकेको राप्ती सोनारी गाउँपालिका एक कुसुम स्थित राप्ती नदीबाट जलमा आश्रित चरा गणना आजदेखि शुरू गरिएको छ। मध्यवर्ती क्षेत्र अन्तर्गत बाँकेको राप्ती नदीबाट गणना शुरू गरिएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कडेलले जानकारी दिनुभयो। विगत तीन वर्षदेखि हरेक हिउँदे याममा चरा गणना गरिँदै आएकामा यस वर्ष पनि चरा गणनालाई निरन्तरता दिइएको संरक्षण कर्मी आशिष चौधरीले बताउनुभयो। चराको बासस्थानमा भइरहेका निर्माण कार्य जथाभावी रूपमा भइरहेको विषादीको प्रयोग मानिसको बढ़दो आवत जावतका कारण चराको बासस्थान लोप भएर संख्या घट्दो रहेको संरक्षण कर्मी चौधरीले बताउनुभयो। राम्रो आमदानी हुन थालेपछि मोरङका किसानहरू पशुपालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन्। पशुपालन व्यवसाय फस्टाउँदै गएपछि उन्नत जातको गाई पालनका लागि जिल्लामा करोड़ौं रूपियाँको लगानीमा कृषि फार्म सञ्चालन भइरहेका छन्। विराटनगरबाट संवाददाता कुमुद अधिकारीको रिपोर्ट।
विराटनगर महानगरपालिका वार्ड नम्बर चारका धीरेन्द्र कुमार यादवले विगत सात वर्षदेखि यो व्यवसाय सञ्चालन गर्दै आउनु भएको छ। दुई करोड़ रूपियाँको लगानीमा सञ्चालन गरेको यो व्यवसायको आमदानीबाट आफू सन्तुष्ट रहेको उहाँको भनाइ छ।
भैँसीहरूलाई हामी छोड्दै अलिकति उन्नत जातको गाई अलि बढी दुध दिने त्यसैलाई हामी परिभाजन गर्दै गर्दै यसमा आएको। शुरूमा त लगानी चाहियो, लगभग 15-20 लाख रुपियाँ, एभरेजमा 35-40 हजार कमाइ जे होस् आफ्नै घरमा बसी आफ्नै देशमा बसी त्यत्रो कमाइहालिन्छ, यस जानु पर्दैन।
यसै गरी अर्का किसान नम्बर बहादुर कार्कीले मोरङको कटरी गाउँपालिका 6 स्थित भौडामा 25 करोड़ रूपियाँको लगानीमा कृषि फर्म सञ्चालन गर्नुभएको छ। उहाँको कृषि फर्ममा 125 वटा उन्नत जातका गाईहरू रहेका छन्। सो फर्मबाट दैनिक 1200 लिटर दूध उत्पादन हुने गर्दछ। ब्याङ्कबाट किसानले ऋण लिएर ठूलो लगानीमा सञ्चालनमा आएको यो व्यवसायलाई राज्यले विभिन्न सेवा सुविधा प्रदान गर्नुपर्ने उहाँको भनाइ छ।
ब्याङ्किङ सुविधा, साधन स्रोत, उपकरणहरू, गाई दुहुने मेसिन, गोबर सोर्ने मेसिन, घाँस काट्ने मेसिन, त्यस पछाडि बजारीकरण, उत्पादन गरेपछि उचित मूल्य पाओ, समयमा पाओ, त्यो वातावरण बन्नलाई प्रशस्त जग्गा जमिन गाईलाई चाहिन्छ।
पशुपालन व्यवसायमा आबद्ध कृषकहरूका लागि पशुपन्थी तथा मत्स्य निर्देशनालय कोशी प्रदेशले विभिन्न कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको कार्यालयका निर्देशक पशुपति ढुङ्गानाको भनाइ छ।
निर्देशनालयले व्यावसायिक गाई पालक कृषकहरूले पालेका गाईहरूबाट उच्च नस्लका बाछीहरू उत्पादन हुन् भन्ने उद्देश्यले बाछी मात्र जन्मिने सिमेन्ट ल्याएर व्यावसायिक फार्म, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञान केन्द्र पालिकाहरूलाई वितरण गरेको छ। पशु वस्तुहरूमा महामारीको रूपमा फैलिने लम्पी स्किन डिजिजको खोप, खोरेत रोगका खोपहरू उपलब्ध गराएर रोग नियन्त्रण कार्यमा पनि काम गर्ने गरेको छ।
कृषिमा आधारित यो व्यवसायप्रति अहिले युवाहरूको समेत आकर्षण बढ़न थालेको छ। गाई पालन व्यवसायलाई प्रोत्साहन गर्न संघ, प्रदेश र स्थानीय सरकारले समेत अनुदानको व्यवस्था गर्नुपर्ने कृषकहरूको भनाइ छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
पशुपालन व्यवसायमा किसानको आकर्षण बढ़दो सम्बन्धी विराटनगर संवाददाताको रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्प विरूद्ध शपथ लिनु दुई दिन अघि हजारौं महिलाहरूले वाशिङटन डीसीमा प्रदर्शन गरेका छन्। सन् 2017 हरेक वर्ष महिला मार्चका रूपमा हुँदै आएको सो प्रदर्शनमा ट्रम्पवादको सामना गरौं भन्ने नारा लगाइएको थियो। जनताको मार्चका नामले समेत चिनिने सो विरोध प्रदर्शन यस पटक भने सहभागीहरूको संख्या पहिले भन्दा कम थियो। 50,000 सहभागी अनुमान गरिएकोमा 5,000 मात्र आएका थिए। अमेरिकामा सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेकै बेला आफ्ना प्रयोगकर्ताहरूसँग क्षमा याचना गर्दै टिकटकले नै हाललाई अमेरिकामा आफ्नो सेवा अवरूद्ध भएको घोषणा गरेको छ। अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टा अघि टिकटक बन्द गरिएको हो। धेरै प्रयोगकर्ताले एप स्टोरबाट पनि टिकटक हटाइएको बताएका छन्। अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला सुनाएको थियो। थियो। टिकटकको मूल कम्पनी बाइट डान्सले अमेरिकी फर्म वा कम्पनीलाई टिकटकको स्वामित्व बेचेको खण्डमा मात्र टिकटक प्रतिबन्धबाट बच्न सक्ने फैसलामा उल्लेख छ। अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई 90 दिनको प्रतिबन्धबाट छूट दिन सक्ने आश्वासन दिएको पनि टिकटकले जनाएको छ। अब खेलकुद। नेपाली महिला राष्ट्रिय खोखो टोलीले युगाण्डालाई पराजित गर्दै विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ। नेपालले सहभागिता जनाउने खेल अन्तर्गत विश्वकपको फाइनलमा पुगेको यो पहिलो ऐतिहासिक सफलता हो। भारतको नयाँ दिल्ली स्थित इन्दिरा गान्धी इन्डोर खेल मैदानमा हिजो भएको सेमी फाइनल खेलमा नेपालले युगाण्डालाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री समक्ष स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन पेश। निरोगी नेपालको लक्ष्य सहित नागरिकलाई सुशिक्षित गराउनु पर्नेमा प्रधानमन्त्रीको जोड़। इजरायल र हमास बीच भएको युद्ध विराम सम्झौताको नेपाल सरकारद्वारा स्वागत र अमेरिकामा सामाजिक सञ्जाल टिकटक बन्द, फेरि खोल्ने या नखोल्ने बारे अन्यल। यसका साथै रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को प्रसारण अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।